कार्यक्रम निचोडबाट केशव ढकालको नमस्कार। कार्यक्रमको पहिलो श्रृंखलामा आज हामी वीरेन्द्रनगर नगरपालिकाले यो वर्षका लागि ल्याएको योजना कार्यान्वयनको अवस्था र यसमा रहेका चुनौती लगायतका विषयमा छलफल गर्छौं। वीरेन्द्रनगर नगरपालिकाको प्राङ्गणमा भएको छलफलमा हामीसँग करिब 30 जना सहभागी हुनुहुन्छ। यसै गरी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदी र मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकाल अतिथिका रूपमा रहनु भएको छ। म तपाईँ सहभागीबाट विषय प्रवेश गर्न चाहे, कृपया नाम पनि भनिदिनु होला।
नमस्कार, म गीता कोइराला, अधिवक्ता, वीरेन्द्रनगर 4 घर छ। मेरो प्रश्न चाहिँ यो वीरेन्द्रनगर नगर कार्यपालिकाले महिला लक्षित कार्यक्रमका लागि बजेट छुट्याएको छ कि छैन, छुट्याएको छ भने के कति कसरी छुट्याएको छ, अनि त्यस्तै गरी लैङ्गिक हिंसा न्यूनीकरणमा कस्तो किसिमको योजना बनाइएको छ त, अनि अर्को त्यसै गरी।
हस्, यहाँलाई धन्यवाद। म नगर प्रमुखज्यूबाट जवाफ लिन चाहे।
विगतको जस्तो वीरेन्द्रनगर नगरपालिका अथवा स्थानीय तहले महिला लक्षित 15% 10% भनेर छुट्याउने कार्यक्रम चाहिँ यो परिवर्तित सन्दर्भमा चाहिँ छैन। तर वीरेन्द्रनगर नगरपालिकाले आफ्ना 6 विषयगत शीर्षकमध्ये महिला सशक्तिकरण तथा नेतृत्व विकास कार्यक्रम भनेर प्रत्येक वडामा कम्तीमा 5 लाखको योजना नघट्ने गरी रकम छुट्याइएको छ र त्यो रकम अन्तर्गत प्रत्येक वडाको वडा भेला र वडा समितिको सिफारिसमा कार्यक्रम बनेको पनि छ र त्यो हरेक वडाको कार्यक्रम अन्तर्गत महिलाको नेतृत्व विकास, क्षमता विकास, महिला लक्षित सिपमूलक तालिम लगायतका कार्यक्रममा चाहिँ वडागत तहमा पनि खर्च गरिएको छ भने त्यसै गरी वीरेन्द्रनगर नगरपालिकाले थप 10 लाख रुपियाँ अरू चाहिँ महिला उद्यमी, महिलाको सिप विकास लगायतको क्षेत्रमा पैसा चाहिँ रकम छुट्याइएको कुरा चाहिँ म यहाँलाई जानकारी गराउन चाहन्छु। यसरी हेर्दा वीरेन्द्रनगर नगरपालिकाले साबिकको चाहिँ 10% या 15% जो गरिन्थ्यो त्योभन्दा हामीले ठुलो रकम चाहिँ हामीले छुट्याएका छौँ। करिब 1 करोड रुपियाँ चाहिँ हामी समग्रतामा महिलाको क्षमता अभिवृद्धि, तालिम, उद्यम विकास र चाहिँ नेतृत्व विकास, सशक्तिकरणको पाटोमा चाहिँ रकम खर्च हुने देखिन्छ। त्यसै गरी महिला हिंसा न्यूनीकरणका निम्ति वीरेन्द्रनगर नगरपालिकाले को चाहिँ महिला हेल्प डेस्क पनि हामीले स्थापना गरेका छौँ र त्यसमा हामीले 1 सुब्बा सहितको चाहिँ व्यवस्था गरेर हिंसामा परेका महिलाहरूलाई सहजीकरण गर्ने, न्यायको चाहिँ क्षेत्रसम्म पहुँच चाहिँ गर्ने, कतिपय अवस्थामा चाहिँ त्यसको सहजीकरण गर्ने र त्यसका अलावा गरिब तथा महिला विपन्न महिलाहरू जो हिंसामा परेका छन् र स्वास्थ्य उपचार गर्न सक्दैनन् भने क्षेत्रीय हस्पिटलको चाहिँ वीरेन्द्रनगर नगरपालिका र क्षेत्रीय हस्पिटलको सहकार्यतामा उहाँहरूको औषधि उपचारको सम्मको चाहिँ व्यवस्था चाहिँ हामीले गर्ने।
प्रमुखज्यू, यहाँले हिंसा न्यूनीकरणका लागि सहजीकरण गर्ने भन्नुभएको छ, अहिलेसम्म कतिवटा गरियो, त्यसको उदाहरण के छ?
अब यसरी चाहिँ यतिवटालाई गरियो भन्ने भन्दा पनि हामीसँग आएको जस्तो हिजो मात्रै हामी वीरेन्द्रनगर नगरपालिकाकै केही सहयोग, नवज्योति केन्द्रको सहयोग र नेपाल प्रहरी लगायतको क्षेत्रमा चाहिँ हामीले हिजो सामाजिक विकृतिका विरुद्धमा चाहिँ हामीले वडा नम्बर 1 कार्यक्रम चाहिँ सम्पन्न गरेका छौँ र त्यसै गरी हामीसँग रहेको कार्यक्रममा सङ्घ संस्था, स्थानीय महिला समूह, आमा समूहहरू र वडा कार्य समितिको छलफलमा राखेर अब इभेन्ट वाइज यतिभन्दा पनि न्यूनीकरणका कार्यक्रमहरूलाई चाहिँ अगाडि बढाएको।
ढकालज्यू, यहाँलाई के लाग्छ, महिला हिंसा न्यूनीकरणका लागि जुन मेयर साहबले कुराहरू अगाडि सार्नुभयो त्यो प्रभावकारी छ अथवा त्यसको उपलब्धि देखिया छ यो बिचमा?
होइन, अब यो अहिले मूल्याङ्कन गर्ने बेला भएको छैन जस्तो लाग्छ मलाई, किनभने अब 1 पनि बितेको चाहिँ छैन।
तर 1 थोरै समय पनि होइन,
थोरै समय पनि होइन। अब अहिले साउनदेखि मात्रै चाहिँ नयाँ आर्थिक वर्षको सुरुवात भएको हुनाले उहाँहरूले मलाई लाग्छ अहिले के छ भन्दाखेरि जे जति योजना राख्नुभएको छ त्यो राम्रै हो जस्तो लाग्छ मलाई, मेरो आफ्नो दृष्टिकोणमा। तर मेरो अपेक्षा के छ भन्दाखेरि अब कम्तीमा पनि अब योजनाहरू चाहिँ राख्दाखेरि योजनाबद्ध विकासको चाहिँ लक्ष्य चाहिँ हुनुपर्छ र योजनाबद्ध विकासको लक्ष्य हुनलाई के गर्नुपर्छ भन्दाखेरि विषय विशेषज्ञहरूलाई आमन्त्रित गरेर जस्तो महिला क्षेत्रमा महिलाहरूको निमित्त काम गर्ने महिला दिदीबहिनीहरूलाई उहाँहरूकै योजना उहाँहरूकै निमित्त गरिने योजना राखिने जुन योजना चाहिँ छ त्यो योजना बनाउनको निमित्त चाहिँ उहाँहरूलाई नै आमन्त्रण गर्नुपर्छ। शिक्षा क्षेत्रमा काम गर्ने शैक्षिक क्षेत्रमा काम गर्ने शैक्षिक क्षेत्रको कामको लागि शिक्षा क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई बोलाउनुपर्छ। अनि सडकसँग सम्बन्धित सडकका विज्ञहरूलाई बोलाएर चाहिँ यसरी चाहिँ विषयगत पहिले उदाहरण मात्रै दिएको हो विषयगत विशेषज्ञहरूले राखेर काम गरियो भने मलाई लाग्छ उहाँहरूले राखेको योजना जुन छ छुट्याइएको रकम छ त्यो रकम पनि एकदम कामयाबी हुन चाहिँ सक्छ त्यसले राम्रो प्रतिफल दिन सक्छ भन्ने अपेक्षा राखेको छु।
धन्यवाद। म फेरि सहभागीतिर जान चाहेँ। धेरै हात उठेको छ जर्मायाजी।
म विशेष बालबालिकाको क्षेत्रमा काम गर्ने भएको भएर मलाई एउटा एकदमै खड्केको छ। म प्रमुखज्यूलाई नगरपालिकाको प्रमुखज्यूलाई चाहिँ प्रश्न राख्न चाहन्छु। दिन प्रतिदिन हाम्रा सडक बालबालिकाहरू बाटोमा चाहिँ पल्टिरहेको अवस्था छ। अस्ति मात्रै तिनजना चारजना बालबालिकालाई चाहिँ हामीले फेरि प्रहरी कार्यालयमा जानकारी दियौँ किनभने ती बालबालिकाहरू प्रत्येक पलपलमा चाहिँ हिंसामा पर्नुहुन्छ बलात्कारमा पर्नुहुन्छ जोखिममा पर्नुहुन्छ भन्ने एकदमै डर छ हामीलाई। यसलाई न्यूनीकरण गर्नको लागि हाम्रो नगरपालिकाले चाहिँ कस्ता खालका कार्यक्रम ल्याउनु भएको छ अथवा कस्तो योजना छ र अर्को चाहिँ म सडकतर्फ जान चाहन्छु। अहिले एकदमै जोखिम छ यो निर्माणको कुराहरू एकदमै ढिलाइ भइरहेको अवस्था छ। यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नको लागि नगरपालिकाले कस्तो किसिमको योजना राखेको छ भन्ने मलाई जिज्ञासा छ।
अर्को एकजना सहभागी अघि हात उठाएको थियो।
वीरनगर नगरपालिकासँग प्रशस्त चाहिँ तरकारी उत्पादन गर्ने सम्भावना छ र अहिले हामीले रुपडिया लगायत देशका अन्य स्थानबाट अथवा बाहिरबाट चाहिँ विषादीयुक्त तरकारीहरू हामीले दैनिक सेवन गरिरहेको बिक्री वितरण गरिरहेको अवस्था छ र वीरनगर नगरपालिकासँग प्रशस्त सम्भावना हुँदाहुँदै तरकारी उत्पादनको क्षेत्रलाई व्यावसायिक वैज्ञानिक र अर्ग्यानिक तौरले तरकारी उत्पादन गरेर यहाँका जनतालाई स्वच्छ तरकारी प्रयोग गरी यहाँका जनताहरूको स्वास्थ्यलाई चाहिँ प्रबन्धन गर्ने सन्दर्भमा र जनताहरूको मृगौला लगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबाट जोगाउन चाहिँ नगरपालिकाले नीतिगत रूपमा अहिलेसम्म के नीतिहरू बनायो त्यसलाई कसरी कार्यान्वयन गर्यो कहाँ पुग्यो र आगामी दिनहरूमा चाहिँ के कस्तो अवस्था छ अनुरोध गर्दछु।
हस् यहाँलाई धन्यवाद। मेयर साहब यहाँ जर्मायाजीको जिज्ञासाबाट जाउँ। उहाँले दुईवटा जिज्ञासा उठाउनु भयो। एउटा सडक बालबालिका अहिले पनि वीरनगरमा भेटिने क्रम जारी छ र अर्को चाहिँ सडक निर्माण अस्त व्यस्त छ आवाजावत गर्न हिँडुल गर्ने कठिनाइ छ भन्नुभएको छ।
वास्तवमा वीरेन्द्रनगरमा अहिले पनि सडक बालबालिकाको अवस्था चाहिँ भन्ने भन्दा पनि सडक बालबालिकाको विषयमा वीरेन्द्रनगरमा हामीले सुरु नगर्नुभन्दा अगाडि कसैले केही पनि गरेको थिएन र पहिलोचोटि वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका हिसाबले एउटा चाहिँ तन्नेरी भोइस भन्ने पत्रिकाको चाहिँ मैले वालमा देखिसकेपछि भोलिपल्ट बिहान मात्रै मैले जिल्ला बाल कल्याण समितिसँग बसेर त्यही दिनकै निर्णयअनुसार हामीले चाहिँ अहिले उहाँ 17 बालबालिकालाई चाहिँ हामीले उनीहरूको चाहिँ पुनर्स्थापनाको लागि वीरेन्द्रनगर नगरपालिकाको सहयोग लगायत यहाँका दात्री निकाय अब अलिकति ठुलो मन भएका व्यक्तिहरू सङ्घ संस्थाहरूको सहयोगमा चाहिँ अहिले भैरव चाहिँ जाग सशक्तिकरण केन्द्रमा चाहिँ राख्नेको अवस्था छ र यसमा चाहिँ अर्को एउटा जटिलताको कुरा चाहिँ के छ भने सडक बालबालिका को हुन् भन्ने कुरा पनि बहस गर्न जरुरी छ जस्तो लाग्छ। हामीले हेर्दा त्यहाँ भएका बालबालिकामध्ये 2 बाहेक अरूको चाहिँ सबैको बुवा आमा हुनुहुन्छ र घर पनि छ तर ती बालबालिका घर जान पनि मान्दैनन् बाबुआमा पनि लिन पनि मान्दैनन्। यो अवस्थामा चाहिँ हामीले के गर्ने भन्ने कुरा एउटा अब स्थानीय सरकारको हिसाबले त मैले नैतिक दायित्व चाहिँ लिनुपर्छ तर यसलाई राज्यले कतिसम्म धान्ने भन्ने कुरा चाहिँ अलिक छलफल गर्नपर्ने प्रदेश सरकार केन्द्र सरकार मानव अधिकार कर्मी एनजिओ लगायतको बहस गर्नुपर्ने र हाम्रो ठाउँबाट बालबालिकाको निम्ति खास गरी सडक बालबालिकाको निम्ति अब चाहिँ पुनर्स्थापना केन्द्र बनाउनुपर्छ र यो आगामी वर्षको कार्यक्रममा चाहिँ हामी राख्छौँ भन्ने लाग्छ।
अहिले यहाँले चाहिँ 19 जति बालबालिकालाई भैरव सशक्तिकरण केन्द्रमा पुनस्थापनाको लागि राखिया छ भन्नुभयो। अब उहाँहरूको शिक्षा दीक्षा उहाँहरूको लालन पालन हेरचाहको व्यवस्था के छ कसरी यसलाई चाहिँ लिनु भएको छ?
अब अहिलेसम्म हामी वीरेन्द्रनगर नगरपालिकाले केही सहयोग गरेको छ केही आफै चाहिँ भैरव युवा सशक्तिकरण केन्द्रले पनि सहयोग गरेको छ केही जिल्ला बाल कल्याण समितिले पनि सहयोग गरेको छ र केही हाम्रो स्थानीय व्यापारी बुद्धिजीवी चाहिँ नागरिक समाजका मान्छेहरूले सहयोग गरेर खाने बस्ने व्यवस्था चाहिँ मिलाएको छौँ र उहाँहरूले केही समय बिहान पनि दिउँसो 1 पढ्ने व्यवस्था पनि मिलाएको छौँ तर अहिले त उहाँहरूलाई पहिलो कुरा पढाउने कुरा भन्दा पनि त्यो ड्रग्स युजरबाट चाहिँ रियाबबाट चाहिँ मुक्त गराउनु पर्ने अवस्था चाहिँ भइसकेको छ। त्यस कारणले अहिले उहाँहरूलाई चाहिँ हामी त्यो दुर्व्यसनबाट चाहिँ मुक्त गराउने प्रयासमा चाहिँ लागेका छौँ र वैशाख यदि त्योभित्र चाहिँ न चाहिँ वैशाखको चाहिँ सेसनबाट यदि विद्यालय जान सक्ने कन्डिसन भयो भने हामी विद्यालय पठाउनेको तयारी पनि गरिरहेको छ।
अर्को एउटा उहाँले उठाउनुभयो सडकको कुरा, यो सर्वत्र गुनासो समीर साहब यो कि पछिल्लो समय सडक बनाउने नाममा जुन टाला हाल्ने काम भयो, जताततै ढुङ्गाका थुप्राहरू देखिन्छन्, हिन्डुल गर्न समस्या छ भन्ने कुरा सर्वत्र गुनासो छ, यहाँ पनि गुनासो उठ्यो।
अब सडकको टालो मात्रै पनि होइन, अब हामी जनप्रतिनिधि दुईवटा मारमा छौँ, एउटा यहाँहरू जस्तै चाहिँ मान्छेहरूले भन्नुभयो मेयर उपमेयर वा चाहिँ वडा अध्यक्षहरूले आँखा देख्छन् कि देख्दैनन्, सडकमा परेका खाल्टा पुर्ने कि नपुर्ने भन्ने प्रश्न पनि हामीलाई लामै समय आयो र त्यो समयलाई मेट्नका निम्ति हामीले केही कुरा चाहिँ पछिल्लो समय गरेको हो र त्यो भनेको अल्पकालीन हिसाबले चाहिँ हामीले गरेका छौँ। खास गरी प्रदेश सरकार निर्माण भइसकेपछि त्यो क्षेत्रमा परेको हामीले योजनागत रूपमा चाहिँ सडकमा हामीले 16 लाख समथिङ चाहिँ त्यो बजेटभित्र छ र 16 लाख मध्येमा पनि जति काम भएको छ त्यति मात्रै भुक्तानी जान्छ। अलिकति क्लियर गर्न पनि पर्ने हुन्छ, कतिपय कुराहरू हामीले चाहिँ के छ भने स्थानीय सरकार सिंहदरबार सबै यहाँ आइहाल्यो र त्यो चाहिँ जस्तो हाइवे बनाउने हाम्रा मापदण्डभित्र हामी हाम्रो कार्यक्षेत्र कहाँ हो, हुन त वीरेन्द्रनगरमा भएका सबै बाटाहरूको चाहिँ राम्रो बनाउन पाएको भए स्थानीय सरकारको स्थानीय प्रतिनिधिको चाहिँ शानभित्रकै कुराहरू हो, तर अहिले हाइवे किन बनेन भन्दा त्यसको उत्तर मैले दिन सक्दैन, तर मैले के कुरा गर्न सक्छु भने त्यहाँ छुट्याइएको बजेटलाई छिटो कार्यान्वयन गर्नका निम्ति सम्बन्धित निर्माण पक्षसँग र चाहिँ सम्बन्धित निकायसँग मैले बहस पैरवी र चाहिँ पहल गर्ने।
म ढकालज्यूप्रति आउन चाहेँ, गुनासो छ सर्वत्र, यहाँलाई चाहिँ के लाग्छ
त्यो निर्माणको गुणस्तरीयतामा ध्यान दिएको छ कि छैन?
यो सडकको स्तर चाहिँ अति आवश्यक छ, सुर्खेतको सन्दर्भमा हेर्ने भने सडकको स्तर उन्नति एकदम जरुरी चाहिँ छ, खाल्टाखुल्टी असाध्यै धेरै चाहिँ छन्, नगरको सुन्दरता पनि सडकले देखाउँछ, नगर कस्तो छ भन्ने कुरा ग्लिम्सेस झलक देख्ने बित्तिकै सडक देख्ने बित्तिकै त्यो देखिन्छ, नगर चाहिँ राम्रो छ कि छैन भन्ने कुरा चाहिँ। अब नगरको सुन्दरतामा ध्यान दिइएन भने चाहिँ बिग्रन्छ। अस्ति मैले एउटा चाहिँ यो ट्रान्सप्यारेन्सी इन्टरनेसनलको एउटा कार्यक्रममा चाहिँ यहाँ गुनासो सङ्कलन गर्ने क्रममा पनि एउटा गुनासो त्यही आएको चाहिँ थियो, यो खाल्टाखुल्टी पुरेर रकम सक्नुभन्दा अब कालो अलकत्रैले टालिदिएको भए त्यही पैसाले अहिले थोरै भए पनि टालिन्थ्यो होला, सफा हुन्थ्यो होला, राम्रो हुन्थ्यो होला भन्ने चाहिँ गुनासो आएको चाहिँ थियो। त्यसमा चाहिँ मैले कार्यकारी अधिकृतसँग कुराकानी गरेँ, कुराकानी गर्दाखेरि अहिले चाहिँ तत्कालको लागि हो 1.5 करोड रुपियाँ चाहिँ को टेन्डर भइसकेको चाहिँ छ, अब हिजो अब टाल्नै पर्ने आवश्यकता पनि भयो, खाल्टाखुल्टी असाध्य धेरै थिए अनि अब 1.5 करोड रुपियाँको टेन्डर भइसकेको चाहिँ वैशाखतिरबाट चाहिँ काम सुरु हुन्छ भन्ने चाहिँ उहाँले भन्नुभएको हुनाले अब चाहिँ मेरो विनम्रता अनुरोध के भने उहाँ गुनासो जुन आएको चाहिँ छ त्यो गुनासोलाई पनि मध्यनजर गरेर अब यो टालटुलको काम चाहिँ जुन छ थोरै देख्ने बित्तिकै जहाँ खाल्टाखुल्टी पर्छन् नि त्यो ठाउँमा तुरन्तै टालिहाल्नुपर्छ, तुरन्तै टाल्ने व्यवस्था चाहिँ त्यो एउटा मेकानिजम तयार गर्नुपर्छ, एउटा विङ्स नै तयार गर्नु पऱ्यो कर्मचारीहरूको होइन, अथवा चाहिँ जस्तो एसओएसमा म एकचोटि गएँ, मैले उदाहरण मात्रै दिन खोजेको, त्यहाँ असाध्यै राम्रो हुन्छ, छाना पनि बिग्रिया हुँदैन, भित्ता पनि बिग्रिया हुँदैन, यस्तो चाहिँ लेउ लाग्ने काम पनि हुँदैन, के गरी चाहिँ तपाईँले यसरी मेन्टेन गर्नुहुन्छ भने चाहिँ मैले सोधेँ, उहाँहरूले के भन्नुहुन्छ भने कहीँ कालो पानीको दाग पानीले चाहिँ दाग बसालिदियो भने तुरन्तै मेटेर हामी चाहिँ पेन्टरहरूलाई पेन्ट गर्न लगाइहाल्छौँ।
ठिक छ, यसबारेमा नगरपालिकाले अवश्य
नगरपालिकाले पनि त्यही किसिमले जहाँ जहाँ खाल्टाखुल्टी हुन्छन् नि त्यो त ठाउँमा त्यही ढङ्गले यसकै उदाहरण मैले दिनमा दिएको मात्रै हो।
आगामी दिनमा विकास निर्माणका योजनाहरू ल्याउँदाखेरि र त्यसको काम गराउँदाखेरि यसको गुणस्तरीयतामा अवश्य पनि नगरपालिकाले ध्यान दिनेछ। एउटा जिज्ञासा आएको छ मेयर साहबलाई अघि कि तरकारी उत्पादन त्यसमा पनि अर्ग्यानिक तरकारी उत्पादनको लागि नगरपालिकाले के योजना ल्याएछ?
अब भर्खरै अब हामी यो सङ्क्रमणकालमै भनौँ अब जिल्ला कृषिले गर्ने काम चाहिँ हाम्रो कार्यक्षेत्रभित्र चाहिँ आएको छ र यो वर्ष प्रेमजीले भनेको जस्तै विषादीयुक्त चाहिँ वीरेन्द्रनगर नगरपालिकाले भर्खरै चाहिँ हाम्रो कृषि ऐन पनि पास गरेको छ र यो वर्ष हामीले चाहिँ विषादी चाहिँ वीरेन्द्रनगर नगरपालिकाबाट चाहिँ यो कृषि कार्यालयबाट वितरण गर्न हामीले छोड्यौँ। जसरी चाहिँ हिजो कृषिले चाहिँ विषादीयुक्त सामा चाहिँ विषादी दिन्थ्यो सहुलियतमा निशुल्क चाहिँ दिन्थ्यो, हामीले यो चाहिँ यो वर्ष कसैलाई पनि नदिने भन्ने हिसाबले चाहिँ एउटा बन्देज चाहिँ हाम्रो ठाउँबाट चाहिँ हामीले लगाएको छौँ र त्यसै गरी हाम्रो चाहिँ कृषि ऐनमा चाहिँ अर्ग्यानिक तथा चाहिँ गोठे मल लगायतको क्षेत्र चाहिँ तरकारी उत्पादन गर्न चाहने कृषक समूहलाई चाहिँ हामीले सहुलियत रूपमा चाहिँ यहाँबाट दिने अनुदान टनेलहरूको कुरालाई चाहिँ पहिलो प्रायोरिटी दिएर चाहिँ हामीले वितरण गरिरहेका छौँ। अब अर्को पाटो पनि हामीसँगै नै आएको छ, खास गरी यो खाद्य सुरक्षाको कार्यक्रम पनि अब हामीलाई अहिलेसम्म चाहिँ जिल्ला प्रशासनको नेतृत्वमा चाहिँ आइरहेको र यही 28 गतेदेखि हामीलाई जिम्मेवारी हस्तान्तरण गर्दैछ सरकारले. त्यो अवस्थामा चाहिँ हामी प्रदेश सरकार यो एक्लै मात्रै मैले अब जिल्ला चाहिँ विषादीमुक्त बनाउँछु भनेर भन्ने अवस्था चाहिँ छैन. तर केन्द्रीय हाम्रो प्रदेश सरकारले पनि अर्ग्यानिक खेतीलाई चाहिँ प्रोत्साहन दिने भन्ने एउटा नीति बनाएर अगाडि बढेको छ 21 विधि कार्यक्रम अन्तर्गत. त्यही आधारबाट हामी पनि उत्पादित किसानहरूलाई चाहिँ अर्ग्यानिक खेतीतर्फ विषादी रहित तरकारी उत्पादन गर्नका निम्ति आफ्नो कार्यक्रमभित्र प्रोत्साहन गरेर जाने र हामीले वितरण गर्ने प्रक्रियालाई चाहिँ निषेध गर्ने र क्रमशः बाहिरबाट आउने चाहिँ तरकारीलाई पनि आजका मिति नै अब चाहिँ हरेदेखि बन्द भन्ने अवस्था त छैन किनभने खानु पनि पर्ला. तर मेरो आगामी कार्यक्रममा चाहिँ विषादीयुक्त चाहिँ तरकारी निषेधितको कार्यक्रमभित्र हामी यो बजेटमा चाहिँ लिएर आउँछौँ र त्यो कानुनको दायरा हाम्रो कहाँसम्म पर्छ.
वीरेन्द्र नगरपालिकाले आफ्ना नगरवासीलाई तरकारीमा आत्मनिर्भर बनाउन सक्यो भने त बाहिरबाट ल्याउनु
निश्चित रूपमा मैले अहिले तपाईँ मसँग आएको 6 महिनाभित्र मैले अब 2 वर्षभित्र आत्मनिर्भर बनाउँछु भन्दाखेरि पनि भोलि तपाईँहरूले समात्नु होला. तर कुरा के हो भने मेरो इमान्दारीपूर्वक विषादीयुक्त तरकारी चाहिँ न्यूनीकरण गर्दै सुर्खेत उपत्यकाबाट अथवा यो क्षेत्रमा चाहिँ तरकारीलाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत अहिले हाम्रो कार्यक्रमभित्र पनि हामीले चाहिँ रकम छुट्याएका छौँ र आगामी वर्ष त्यसलाई अलिकति चाहिँ अझ प्रभावकारी कार्यक्रम बनाएर चाहिँ जान्छौँ. जो कुरा चाहिँ तपाईँले आगामी वर्षको कृषिको बजेटमा चाहिँ देख्न पाउनुहुनेछ.
तपाईँ अहिले रेडियो भेरीमा कार्यक्रम निचोड सुनिरहनु भएको छ. आजको कार्यक्रममा हामीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले यो वर्षका लागि ल्याएका योजना कार्यान्वयनको अवस्था र चुनौती लगायतका विषयमा छलफल गरिरहेका छौँ.
सहभागीतिर जान चाहे हातहरू यहाँ धेरै उठ्यो.
नमस्कार, म लक्ष्मी कावली बिनापा 15 अन्तरपार्टी महिला सञ्जाल जिल्ला प्रतिनिधि वडा सदस्य निर्वाचित वडा सदस्य पनि म नगर प्रमुखज्यूलाई प्रश्न राख्न चाहन्छु. नगरपालिकाबाट सुशासनको तर्फमा सेवा गराईलाई छिटो छरितो सेवा प्रदान गर्न सकिएको छैन. यो गुनासो जनमासमा आइसकेको छ. यो कसरी छिटो छरितो गर्न सकिन्छ यो विषयमा प्रश्न पार्नका लागि र लागु औषध दुर्व्यसनको बारेमा वीरेन्द्रनगर नगरपालिकाले यसलाई कसरी नियन्त्रण निर्मूलै पार्न सक्ने अवस्था त छैन, नियन्त्रण कसरी गर्ने भन्ने यसमा के योजना बनाएको छ?
हस्, धन्यवाद यहाँलाई. म नगर प्रमुखज्यूबाट जवाब लिन चाहिँ यहाँहरूले सुशासनका लागि भनेर वार्षिक योजना तथा कार्यक्रममा पनि पार्नु भएको छ, बजेट पनि छुट्याउनु भएको छ. उहाँ जनप्रतिनिधि नै हुनुहुन्छ, त्यो सुशासनको अनुमति दिन सकिएन भन्नुहुन्छ.
वास्तवमा अब जनप्रतिनिधिले कसरी भन्नुभयो, उहाँ आफै निर्वाचित वडा सदस्य हो, उहाँले कति अनुभव गर्नुभएको छ. तर अब अहिलेको अवस्थामा हामीले 2-3 कुरा चाहिँ ख्याल गर्न जरुरी छ किनभने अपेक्षा धेरै छन्. हामीसँग चाहिँ पूर्वाधार र त्यसको स्रोत र मेन पावरको चाहिँ कमी छ. सरकारले हामीलाई अहिले पनि भनेको छ एकजना सुब्बा एकजना प्राविधिक सहितको चाहिँ कम्तीमा वडामा 4 कुरा गरिरहेको छ तर कर्मचारी अहिलेसम्म हामीलाई दिएको छैन. हिजो जिल्ला कृषिमा बसेर चाहिँ 25 कर्मचारीले दिएको सेवा आज वीरेन्द्रनगर नगरपालिकामा 1 कर्मचारीले दिइरहेको छ. यो आधारबाट मैले सुशासनको धेरै गफ लगाइरहनु पर्ने अवस्था चाहिँ छैन.
त्यसै गरी परिवर्तनको अनुमति दिन सकिया छैन, स्वीकार्नुहुन्छ त?
होइन, मैले यो कुरा स्वीकार्छु तर हिजोको भन्दा निश्चित रूपमा हामीले केही कुरा राम्रो गरेका छौँ.
ढकालज्यू, जस्तो यहाँले ट्रान्सपरेन्सी इन्टरनेसनलमा पनि बसेर काम गरिसक्नु भएको छ, यो सुशासनको मामलामा जनप्रतिनिधिज्यूले नै भन्नुभयो सुशासन दिन सकिएन भनेर. प्रदेश सभाको बैठकमा हिजो एकजना प्रदेश सांसदले नै भन्नुभएको छ यो कुरा, हामी जनप्रतिनिधिहरूले सुशासन दिन सकेनौँ भनेर भन्नुभएको छ. अहिलेकै अवस्थामा कसरी यसलाई चाहिँ बढी प्रभावकारी बढी जनताले परिवर्तनको अनुभूति गर्ने गरी दिन सकिन्थ्यो?
अब यो सुशासन भनेर चाहिँ वास्तवमा जनताको चेतनाको स्तर जे छ त्यो चेतनामा चाहिँ भर पर्ने कुरा हो. सबैभन्दा पहिला जनताले मैले पाउनुपर्ने कुरा के हो भन्ने कुराको जानकारी नभइकन उसले चाहिँ आफूले प्राप्त गर्ने कुरा प्राप्त गर्न सक्दैन. पहिलो कुरा त मैले के प्राप्त गर्ने हो भन्ने कुरा त मैले थाहा पाउनु पऱ्यो. त्यो कुरा त जानकारी चाहिँ छैन जनतालाई. त्यस कारणले सुशासनको निमित्त चाहिँ पारदर्शिताका कुराहरू भए, जवाबदेहिताका कुरा भए, सदाचारका कुरा भए, यी तिनवटा जुन कुराहरू चाहिँ छन् नि, यिनी 3 कुराको निमित्त जनतालाई सशक्तिकरण चाहिँ गर्नै पर्छ. जनतालाई सशक्तिकरणै गर्नै पर्छ. जस्तो अब सडकमा चाहिँ सडक पिच हुन लागिरहेका चाहिँ छ, ठेकेदार ठेक्का दिइसक्यो, टेन्डर भइसक्यो, ठेकेदारले काम गर्न थाल्यो. त्यहाँ चाहिँ टेन्डर अब यो चाहिँ योजनामा के राखिया छ त भन्दाखेरि स्टोन डस्ट हाल्ने भन्ने चाहिँ कुरा त गरिएको चाहिँ छ. तर अब माटो हाल्ने काम भयो भने होइन, सोइल डस्ट भन्छौँ नि हामी, त्यो सोइल डस्ट हाल्यो भने त केही कामै भएन नि, स्टोन डस्ट नै हाल्नु पऱ्यो नि. जुन क्वालिटी स्टोन डस्टको हुन्छ माटोको त हुँदैन.
त्यसकारणले सचेतता सबैभन्दा ठुलो कुरा हो।
आफ्नो गाउँठाउँमा के भइरहेछ, विकास निर्माणका के कस्ता गतिविधि भइरहेछन् भनेर जनताले चासो लिनु पर्यो,
चासो लिनु पर्यो। त्यसको निमित्त ओरिएन्टेसन आवश्यक चाहिँ छ, अभिमुखीकरण गर्नु पर्यो जनतालाई।
सहभागीतिर जान चाहे हात धेरै उठिरहेछ।
मेरो नाम प्रेम कुमार आचार्य, विनोपा बारा। म किसान भएको हुनाले म कृषि सम्बन्धी कुरा उठाउँछु। मेयर साहबले बजेट कृषिमा अरूभन्दा केही धेरै देखाउनु भयो, मलाई एकदम खुसी लाग्यो। तर यो बजेट कहाँ लगानी भएको छ, कसरी लगानी भएको छ, त्यसको उपलब्धि के भइरहेछ, यो कुराको लेखाजोखो वीरेन्द्रनगर नगरपालिकाले राखेको छ कि छैन, होइन, नम्बर एकमा। अर्को यो प्रधानमन्त्री कृषि आधुनिकीकरण भन्ने कार्यक्रम सरकारले लिएर आएको छ, यो नगरपालिका मार्फत अहिले सञ्चालन भएको छ, अनि यो सम्बन्धी बजेटले कति उपलब्धि गरेको छ?
जवाब लिइहालेँ नगर प्रमुखज्यूबाट।
वास्तवमा यसको उपलब्धि हेर्नलाई त मैले अरू 3 महिना कुर्नुपर्छ, किनभने अहिले योजना कार्यान्वयनकै बेला गएको छ र प्रधानमन्त्री पकेट चाहिँ कृषि आयोजना जो छ त्यो चाहिँ विगतमा चाहिँ जिल्ला कृषिले चाहिँ लागू गरेको कार्यक्रम हो। त्यो कार्यक्रम 5 वर्षका निम्ति निश्चित समूह कृषक र ब्लकमा लगानी गर्ने सम्झौता भएको कारणले गर्दा त्यसलाई हामीले अहिले करेक्सन गर्न सक्ने अवस्था छैन। यो 5 वर्ष नै हामीले त्यही समूह, त्यही चाहिँ ब्लक र त्यही तरकारी विधिका क्षेत्रहरू र बालीहरूको बिउ उत्पादन लगायत चाहिँ बाली विकास कार्यक्रममा लगानी गर्नुपर्ने हाम्रो पनि बाध्यता छ। तर त्यसका अलावा यसको चाहिँ लगानी कहाँ भएको छ भन्ने कुरा चाहिँ यहाँले पनि हेर्नपर्ने के छ भने यहाँहरूले त्यो कुरालाई मेरो अनुरोध पनि हो, अहिले कृषिमा भएका कार्यक्रमहरू हामीले हरेक कार्यक्रमहरू सार्वजनिककरण पत्रिका हाम्रो चाहिँ नगरपालिकाको चाहिँ वाल र सूचना गरेर मात्रै गरेका छौँ र प्रत्येक वडामा हामीले सूचना टास पनि गरेका छौँ र त्यो सुविधा लिनका लागि अरू अन्य कार्यक्रम सुविधा लिनका लागि यहाँहरूले वडा कार्यालय स्वयं चाहिँ नगरको कृषि शाखा अथवा चाहिँ पत्र पत्रिकाको सूचना हेरेर पनि यहाँले हेर्न सक्नुहुन्छ। अब बजेटका हिसाबले हेर्नुहुन्छ भने 1,25,00,000 रुपियाँ चाहिँ केन्द्रीय चाहिँ कार्यक्रम अन्तर्गत आएको छ र त्यसलाई हामीले दायाँ बायाँ चलाउन नपाउने गरी छुट्याएको छौँ र हामीले त्यही अन्तर्गतको कार्यक्रम यसको रिजल्ट के भयो भन्ने कुरा मैले चाहिँ यो असारसम्मको कार्यक्रम हेरेपछि यहाँलाई आगामी वर्ष मात्रै उत्तर दिन सक्छु। अहिले भएका कार्यक्रमहरूलाई अनुगमन गर्ने कार्यक्रम यहाँले आज प्रश्न गर्नुभयो, मैले हिजो मात्रै कृषि शाखाको चाहिँ प्रमुखलाई बोलाएर तपाईँले चाहिँ कम्तीमा मलाई धेरै पनि चाहिएको छैन, अब 10 योजना र 10 कृषक चाहिँ वीरेन्द्रनगर नगरपालिकामा यो वर्ष लगानी गरेका कृषकलाई चाहिँ को फर्म हेर्ने गरेको चाहिँ कार्यक्रम बनाउनुहोस् भन्नुभएको छ।
म फेरि सहभागीतिर जान चाहेँ, अग्निमा हातहरू उठिरहेका छन्, म चस्मा लाउनु भएको छ।
नमस्कार, म सुरेश कुमार खड्का, म चाहिँ दृष्टिबिन अपाङ्गता भएको व्यक्ति, पेसाले चाहिँ शिक्षक। नगरपालिकाले ठुलै अमाउन्टमा चाहिँ एउटा योजना चाहिँ तय गर्यो, होइन, त्यसमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी हामीले देखे अनुसार हामीले भेजे अनुसार एकदमै त्यसको सहभागिता कम भयो, जसको कारणले दीर्घकालीन रूपमा जति पनि नगरपालिकामा बन्ने विकास निर्माणहरू छन् तिनीहरू चाहिँ अपाङ्गता मैत्रीपूर्ण हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न जन्मिएको छ। एक अर्को भनेको वीरेन्द्रनगर नगरपालिकाभित्र एउटा विशेष विद्यालय जहाँ बाहिर अपाङ्गता भएका बालबालिकाहरू पढ्नुहुन्छ भने दुईवटा दृष्टिबिन, एउटा दृष्टिबिन र एउटा सुस्त के अरे बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको वर्गीय स्रोत कक्षा सञ्चालन भएको छ। त्यहाँ रहेका बालबालिकाहरू सहज रूपले शिक्षा आर्जन गर्ने वातावरण तय गर्नको लागि वीरेन्द्रनगर नगरपालिकाले आफ्नो क्षेत्रभित्र के योजना गराएको छ? र अर्को कुरा भनेको हाम्रो आवागमन, अपाङ्गता भएका व्यक्तिहरू बिना सहयोगी आफ्नो सहयोगी सामग्रीबाट सहज र सुरक्षित तवरले आवागमन गर्ने वातावरण सिर्जना गर्नको लागि यो योजना वा दीर्घकालीन योजना चाहिँ के बनाएको छ भन्ने चाहिँ प्रश्न राख्न चाहन्छु।
म जवाब लिइहालेँ।
अब सुरेशजीलाई नडाँटेर भन्दा म आफै वीरेन्द्रनगर नगरपालिकाको प्रमुख अपाङ्ग मैत्री भवनमा बस्न सकेका छैन, किनभने तपाईँहरू अहिले आउँदाखेरि पनि मैले माथि मलाई चाहिँ व्हिल चेयरमा आएको एकजना साथीलाई मैले भेट्न आउँदा कहिलेकाहीँ उहाँ तल आएर कसैले खबर गरेन भने उहाँ माथि चढ्न सक्नुपर्ने अवस्था छैन र मैले भेट्नै नपाएको अवस्था पनि हुनसक्छ, तर थाहा पाउने बित्तिकै म तल झरेर भेट्ने पनि गरेको छु। पहिले त मैले आफ्नो अफिसलाई नै त्यो म्यानेज गर्न सकिरहेको छैन, अब यहाँहरूसँग मैले क्षमा याचना माग्नुपर्छ, होइन हामी। तर अब अहिले हामी केही समयपछि कम्तीमा चाहिँ प्रमुखलाई चाहिँ भेट्न, उपप्रमुखलाई चाहिँ भेट्न आउँदा भेट्ने सहज चाहिँ बनोस् भन्ने सोचमा चाहिँ हामी लागिरहेका छौँ र सरकारी कार्यालयसँग चाहिँ भवनहरू मागिरहेको छ र माग्ने क्रम पनि चलिरहेछ। त्यो माने भयो भने हामी चाहिँ सायद छिट्टै नै त्यो म्यानेज गर्ने तयारीमा छौँ। र अब अहिले दुईवटा विद्यालय तीनटा विद्यालय एउटा चाहिँ फरक क्षमता भएका चाहिँ समग्रताको बीचमा चाहिँ भएको चाहिँ 10-8 नम्बरको विद्यालय 10 नम्बरको विद्यालय र चाहिँ वडा नम्बर 7 मा रहेको इत्राममा सञ्चालन भएका विद्यालयका विषयमा अब कम्तीमा एउटा विद्यालय चाहिँ हामीले विशेष नमुनाको रूपमा चाहिँ वडामा विकास गरेर जानुपर्छ भन्ने सोच चाहिँ हामीले अहिलेको शिक्षा ऐनमा पनि व्यवस्था गरेका छौँ र खास गरी वडा नम्बर 8 मा भएको विद्यालयलाई हामीले विशेष लगानी गर्ने सोच चाहिँ यो वर्ष हाम्रो कार्यक्रमले पनि बनाएको छ र आगमन यो सडकको कुरा चाहिँ अब हामीले अहिलेसम्म हाम्रो राज्यकै पनि ध्यान पुगेको छैन र वीरेन्द्रनगरको हकमा त अब हेर्नु भएको छ सबैतिर बाटो चेपेर बाटोको अवस्था चौडाइको कुरादेखि लिएर सबै समस्या चाहिँ छ यो प्रक्रिया चाहिँ हामीले सुरु गरेका छौँ र हामीले बनाउने पूर्वाधारलाई अपाङ्ग मैत्री चाहिँ निर्माण गर्नका निम्ति आफ्नो ठाउँबाट हाम्रो प्राविधिक फाँटलाई पनि हामीले सचेत गराएका छौँ जानकारी गराएका छौँ र यो गराउनका निम्ति चाहिँ कोसिस गरिरहेका छौँ र अहिले चाहिँ हटलाइन निर्माणको प्रक्रिया चाहिँ जो हाम्रो सर्वे भएको छ यसलाई कम्तीमा फुटपाथको व्यवस्था चाहिँ गरेर जानपर्छ भनेर प्लानिङभित्र राखेका छौँ हामी एयरपोर्टदेखि गणेश चोकसम्मको खण्डलाई चाहिँ हामीले सडक साइडमा हिँड्ने गरेको कुरा चाहिँ अगाडि बढाएका छौँ त्यसै गरी मङ्गलगढीदेखि गणेश चोकसम्मको बाटोको डिटेल सर्वे खास गरी फुटपाथ सुधार सहितको कार्यक्रमलाई चाहिँ यो वर्ष प्लानिङमा राखेका छौँ र अर्को वर्ष हामी कार्यान्वयनमा जान सक्छौँ कि भन्ने हिसाबले छ र यहाँले उठाउनु भएको अपाङ्गहरूको सहभागितामूलक बजेटको प्रक्रियामा मेरो अनुभव अहिले फरक पनि छ यहाँ अहिले अपाङ्गका सङ्घ संस्थाहरूले मात्रै अपाङ्गको नेतृत्व गरिरहेको र त्यो नेतृत्वले पनि आफैले मात्रै नेतृत्व गरिरहेको अवस्था चाहिँ भएको स्रोतलाई पनि छ
म फेरि सहभागीतिरै जान चाहेँ
नमस्कार मेरो नाम वेद प्रकाश ढकाल म वीरेन्द्रनगर 12 चाहिँ बासिन्दा म नगर प्रमुख ज्यू मार्फतै जान चाहन्छु यो वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर 12 सडकमा एउटै सडकमा दुई पटक ग्राभल भएको छ दुईवटा बजेटबाट त्यहाँ पनि अलिकति केही दुरुपयोग भएको र हामीले जनताको तर्फबाट चाहिँ कुरा उठाउँदा पनि त्यहाँ केही समस्याहरू देखिएको छ त्यो विषयमा पनि यहाँले जवाब दिनुहोला यो ध्वनि प्रदूषण कुरा अहिले हजारौँको सङ्ख्यामा आइरहेका यो अटो व्यवसाय साथीहरूका अटोहरू पनि अनियन्त्रित रूपमा चाहिँ कहाँ कति दुर्घटना हुने हो भन्ने कुराहरू पनि धेरै समस्या कुराहरू आइरहेका छन् यो अहिले चाहिँ बाख्रा बाँध्ने गाईबस्तुहरू छडुवा छोड्नेदेखि लिएर सवारी साधनहरू त्यति मात्र होइन भवन निर्माणका सामग्रीहरूलाई पनि बाटोमा थुपारेर सवारी साधनहरू अथवा आवत जावत स्कुल बसहरू अथवा विद्यार्थीहरू आवत जावत अन्य कुराहरूमा पनि धेरै समस्या परेको छ यसलाई पनि यहाँहरूले कडाइका साथ हेर्दिन के गर्नुभएको छ त्यो कुराहरू म राख्न चाहन्छु
अरू धेरै सहभागीको पनि एकजना सहभागीको लिइहालौँ हात उठाउनु भएको छ कृपया नदोहोऱ्याइदिनु होला प्रश्न नयाँ जिज्ञासा नयाँ प्रश्न छ भने
धन्यवाद सबैलाई नमस्कार म अमर बहादुर चन्द बिनापाठ वीरेन्द्रनगरलाई यो माटो हालेर त हाम्रो वीरेन्द्रनगर बनाइसक्नु भएको छ म एउटा युवा भएको नाताले तपाईँ पनि एउटा युवा मेयर हामीले पाएका छौँ र हामी पनि खुसी भएका थियौँ तर अहिलेसम्म युवा मैत्री कार्यक्रम एउटा पनि तपाईँले नगरेको हुनाले यसमा अब युवा मैत्री कार्यक्रम कसरी ल्याउनु भएको छ
पहिला जवाब लिइहालौँ अनि फेरि जिज्ञासा दिउँला मेयर साहबले प्रश्न बुझिरहनु भएको छ दुईजना सहभागीको मन प्रश्न दोहोऱ्याएर समय खेरा फाल्न चाहिँ जवाब लिन खोजिहाले
वास्तवमा वडा नम्बर 12 बजेट दुर्भयोगको भन्ने कुरा कुन बाटोको हो भन्ने यहाँले भनिदिनु हो भने मलाई सजिलो होला तर सकेसम्म कार्यक्रम दोहोरिएर गएको छैन र जानु हुँदैन भन्ने मान्यतामा चाहिँ हामी रहेका छौँ र यो निर्वाचित वडा अध्यक्षज्यूहरूले कार्य गर्दा मलाई लाग्छ आफैले गरेको काम फेरि दोहोरिने गरी गर्नुभयो भने राम्रो हुँदैन भन्ने चाहिँ मैले महसुस गरेको छु र त्यो यदि बाटो सहित भयो भने त्यसलाई हाम्रो प्राविधिक शाखासँग मैले हेर्नेछु र यदि दुरुपयोग भएको प्रक्रिया हो भने म त्यसलाई चाहिँ अगाडि बढाउने छु भन्ने कुरा म राख्न चाहन्छु र खास गरी यहाँले यो वीरेन्द्रनगरमा बढेको बढ्दो सहरी चापको कुरा ट्राफिक जामको कुरा को प्रश्न उठाउनु भएको छ यसमा चाहिँ अबको 4-5 दिनमा यहाँले चाहिँ केही देख्नुहुन्छ किनभने आज मैले सबै गाडीहरू छोप्दा राख्ने ठाउँ पनि छैन र त्यसलाई मैले कहाँ पठाउने भन्दा मङ्गलगढीमा आएको गाडीलाई कालिन्चोक लगेर पार्किङ गर भनेर त कोही पार्किङ गर्दैन गणेश चोकमा आउने मान्छेले मोटरसाइकल चलाएर चाहिँ त पैदल हिँडेर गणेश चोक के अरे मङ्गलगढी जा भन्ने अवस्था चाहिँ मसँग थिएन र केही दिनभित्र ती स्थानहरू बन्दैछन् र यो महिनाको अन्त्यसम्म चाहिँ ट्राफिक व्यवस्थापनको पाटोमा धेरै राम्रो त नभनौँ तर हिजोको भन्दा चाहिँ सुध्रिएर जानेछ भन्ने कुरा राख्न चाहन्छु अब अमरजीले राख्नुभएको कुरा चाहिँ मैले के राखेँ भने युवा मैत्री कार्यक्रम चाहिँ हामीले युवा उद्यमी विकासका निम्ति पहिले हामीले राखेका छौँ र दुर्व्यसन न्यूनीकरणका निम्ति हामी युवा क्लबहरूसँग मिलेर कार्यक्रम पनि गरेका छौँ अब यहाँले युवाकै सायद तपाईँ खेलकुद जिल्ला खेलकुदसँग पनि सम्बन्धित हुनुहुन्छ हामी खेलकुदका कार्यक्रमहरूमा लगानी गरेका छौँ खेलकुदमा चाहिँ प्रमोसन गरेका छौँ अब यसलाई युवा मैत्री मान्ने नमान्ने तर अपेक्षा अनुसार लगानी चाहिँ भएको छैन। आगामी दिनमा युवाहरूले सँग रहने कार्यक्रमलाई चाहिँ हामी अगाडि बढाएर जान सक्छौँ।
फेरि सहभागीतिरै जान चाहे हातहरू धेरै उठिरहेका छन्, हामी दोहोऱ्याएर नराखिदिनु होला कृपया।
यहाँहरू सबैलाई नमस्कार, म ढाकाराम नेउपाने। योजना परिचालन भइरहेका छन्, यसको मूल्याङ्कन तथा अनुगमन कसरी भएको छ यो विषयमा सर्वसाधारण जनताहरू जान्न चाहिरहेका छन्। योजना पश्चात सामाजिक लेखापरीक्षण गर्ने प्रावधान के छ नगरपालिकाको? सामाजिक लेखापरीक्षण भइरहेका छन्, दुईजना तिनजना बस्ने, वडा अध्यक्ष बस्ने, वडाका प्रतिनिधि मात्रै बस्ने र सामाजिक लेखापरीक्षण भएकै कुरा जानकारी नगरपालिकामा आइरहेको पनि हामीले देखिरहेका छौँ र त्यो कसरी यहाँ हेरिएको छ त्यसको विषयमा पनि प्रश्न पारिदिन अनुरोध गर्दछु र
धन्यवाद धन्यवाद। हामी यसको जवाफ लिने नै छौँ। म अरू सहभागीहरूतिर जान चाहेँ।
मेरो नाम प्रदीप राई, जिल्ला विकास समितिमा कराती परिश्रम कार्यरत छु। यो वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भएकोले पनि अब हामी सधैँ यहीँबाट पनि देख्न सक्छौँ हाम्रो पूर्वाधार कुन अवस्थामा छ भनेर। यस नगरपालिकाभित्र कम्तीमा पनि 20-22 खेलहरू नियमित सञ्चालनमा छन् र यहाँबाट ती खेलका खेलाडीहरूले चाहिँ नियमित रूपमा चाहिँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागी भइरहेका छन् र 20-22 विभिन्न खेल क्लबहरू छन्। अब खेलकुदलाई समग्र विकास गर्नलाई विषयगत योजना नबनाइकन सायद हामी अगाडि बढ्न सक्दैनौँ होला, यस क्षेत्रको खेलको पहिचान गराउन सक्दैनौँ होला। वीरेन्द्रनगरपालिकाले गत वर्षको बजेट विनियोजन हेर्दाखेरि अलिकति पुरानै शैलीमा पहिलाकै शैलीमा समष्टिगत रूपमा चाहिँ बजेट विनियोजन गरेको हो कि जस्तो मलाई लागिरहेको छ। आगामी दिनहरूमा चाहिँ यसलाई कसरी लैजाने भनेर विचार भनौँ न एउटा चाहिँ गर्नुभएको छ। म मेयरज्यूलाई मेरो प्रश्न।
हस् धन्यवाद। हामी अरू प्रश्न पनि लिन्छौँ। यता अगाडि हात उठाउनु भएको छ।
यहाँ मलाई चाहिँ भन्न मन लागेको कुरा, अघि भर्खर मेयर साहेबले आफ्नो जवाब दिने क्रममा के भन्नुभयो भने वडा नम्बर 8 स्कुललाई अहिले हामी व्यवस्थापन गर्छौँ भन्नुभयो। तर वडा नम्बर 8 भएको स्कुल बहिरा स्कुल हो, त्यो बिस्तारै आफ्नो आवासीय क्षेत्रसहित चाहिँ ऊ स्थापित भइरहेको छ। र मलाई चाहिँ के लागेको भने वडा नम्बर 7 रहेको श्रीकृष्ण साधारण माविमा दृष्टिबिन भएका बच्चीहरू अहिले हामीसँग 15 छन् र सरकारले अहिलेसम्म दिइरहेको हामीसँग जम्मा 4,000 रुपियाँ दिन्छ। त्यो 4,000 चाहिँ हामीले त्यो बच्चाहरूको पुनर्स्थापनासहित व्यवस्थापन गर्नुपर्ने भएको छ। त्यसले हामीलाई एकदमै नपुगेर हामीसँग विद्यालयमा यदि स्रोत भयो भने विद्यालयमा भवन बन्ने कुरा पक्का छ, विद्यालयले आफ्नो सहयोग गर्ने कुरा पक्का छ र हामीले अहिले त्यो 15 केटीहरूलाई भोलि चाहिँ हाम्रो 30 माग आइरहेको छ। विभिन्न अब यो राजधानी हो, सबै चाहिँ एउटा सबै जिल्लाबाट चाहिँ मागहरू आइरहेको छ। दृष्टिबिन बच्चाहरू बहिनीहरू चाहिँ अब हाम्रो लगभग 30 पुग्ने अनुमानित गरेको छु मैले। त्यस कारणले गर्दा हामीलाई वीरेन्द्रनगर नगरपालिकाले चाहिँ कार्यक्रम दिए, वडागत रूपमा कार्यक्रम दिएमा हामी चाहिँ त्यो कार्यक्रमलाई अगाडि बढाउन चाहन्थ्यौँ। सहयोग गरिदिनुहुन्छ कि भन्ने मेरो जिज्ञासा।
हस् धन्यवाद। धेरै हात उठाएको छ, हामी तपाईँहरूलाई अवश्य पनि तपाईँहरूको जिज्ञासा समेटेछौँ। यहाँ हामीसँग धेरै प्रश्नहरू आइसके, म जवाब दिन चाहेँ। योजनाको मूल्याङ्कन र यसको कार्यान्वयन अवस्थाबारे हामी फेरि छलफल गरि नै छौँ। अहिले चाहिँ म मेयर साहबबाट जवाब दिन चाहेँ, प्रश्न नदोहोऱ्याइकन।
वास्तवमा अब ढाकारामजीले राखेको कुरा अलिकति हिजोभन्दा आज फरक छ। किन फरक छ भन्दा हिजो सर्वदलीयले गर्ने काम अहिले निर्वाचित वडा कार्य समितिले गर्छ। अब वडा कार्य समितिले हामीलाई किन बोलाएन भन्ने प्रश्नको उत्तर अहिले मैले पनि दिन सक्दैन। कानुन त स्थानीय योजना मूल्याङ्कन गर्ने काम, अनुगमन गर्ने काम त्यो निर्वाचित बडीको, र जनताले कति खबरदारी गर्नुभएको छैन त्यो यहाँहरूको पाटो छ। मलाई लाग्छ जनताले खबरदारी गर्नुभयो भने अझ निर्वाचित जनप्रतिनिधि जनउत्तरदायी हुन्छन् भन्ने कुरा चाहिँ मैले राखेँ। र अनुगमन गर्ने दुईवटा माध्यम छ, एउटा वडा कार्य समितिले गर्छ, वडा कार्य समितिले अनुगमन गरेर सिफारिस गरिसकेपछि हाम्रो नगरपालिकाको उपमेयरको नेतृत्वमा भएको अर्को अनुगमन समिति छ। वडा समितिले फलानु योजना चाहिँ सम्पन्न भएको हुँदा सो योजनालाई चाहिँ अनुगमन गरिदिनका लागि भनेर यहाँ चाहिँ नगरमा पठाउँछ, अनि नगरबाट चाहिँ उपमेयरज्यूको नेतृत्वमा भएको कमिटीको हाम्रो प्राविधिक सहित इन्जिनियर र अन्य सदस्यहरू गएर अनुगमन गरिसकेपछि त्यो अनुगमन समितिले पास गरेपछि मात्रै योजनालाई भुक्तानी दिने परिपाटी भएको कुरा म जान्ने गराउन चाहन्छु। अब सामाजिक परीक्षणको परीक्षण चाहिँ किन हुँदैन भन्ने कुरा अहिले अनुगमन समिति गठन गर्ने प्रक्रिया नै छैन। स्थानीय समूह अथवा टोल विकास संस्था र लाई चाहिँ अलि बढी चाहिँ जवाबदेही बनाएर जानुपर्ने भन्ने छ, र आगामी योजनामा हामीले यदि त्यो सुधार गर्नुपर्ने छ भने हामी सुधारेर जानेछौँ। र नगरको गुरु योजना चाहिँ को तयारी चाहिँ वीरेन्द्रनगर नगरपालिका र चाहिँ शहरी भवन डिभिजन केन्द्रीय विभाग अन्तर्गतको चाहिँ हामी तयारीमा लागेका छौँ र यो असारसम्म हामी गुरुयोजनाको काम हामी सक्छौँ भन्ने कुरामा लागेका छौँ। त्यसै गरी हामीले त्रिवर्षीय आवधिक योजना अन्तिम चरणमा पुर्याएका छौँ। त्यसै गरी वीरेन्द्रनगर नगरपालिकाको चाहिँ लघु उद्यम सम्बन्धीको गुरुयोजना, पाँच वर्ष गुरुयोजनाको प्रारम्भिक चाहिँ खाका तयार गरेका छौँ र यसलाई हामी छलफल गर्दै जानेछौँ। यी कुराहरू हामीले तयारी गरेका छौँ। अब दृष्टिविहीन म्याडमले जो कुरा राख्नु भएको छ, दृष्टिविहीन स्कुललाई किन हेरिएन भन्ने कुरा चाहिँ अब विद्यालयले गराउने भनेको पनि हामीले नै गराउने हो। अब चाहिँ इत्राम स्कुलले गराउने काम छुट्टै गर्ने होइन, अब वीरेन्द्रनगर नगरपालिकाले गर्ने हो। त्यहाँ लगानीको पाटो हेर्दा अलिकति मारमा हामी कहाँ परिरहेका छौँ भने वीरेन्द्रनगर नगरपालिका यो नगरपालिका मात्रै भएन, अब यसले कर्णाली प्रदेश लगायतको चाहिँ सात नम्बर प्रदेशका जनतालाई पनि सेवा दिनुपर्ने अवस्था चाहिँ छ। तर हाम्रो प्रयत्न भएको चाहिँ विद्यालय र त्यो चाहिँ दृष्टिविहीन छात्राहरूको निम्ति के प्रोत्साहन गर्न सकिन्छ आगामी वर्षको वडाको तहमा अथवा चाहिँ नगर तहमा हामी राख्नेछौँ।
खेलकुदको कुरा प्रदीपजीले उठाउनु भएको,
अब प्रदीपजीले भनेको जस्तैको कुरा चाहिँ अब पुरानै शैलीबाट हामी गएको, किनभने जिल्ला खेलकुदसँग हाम्रो सरकार आजका मितिसँग छैन। हामीले विद्यालय तहको खेलकुद सङ्घको आधारभूत तहको सँग पैसा छुट्याएका थियौँ, त्यही पैसाबाट जिल्ला खेलकुदलाई विगतमा दिँदै आउँदै गरेको कहीँ खेलकुदको सहयोग चाहिँ हामीले गरेका छौँ। र आगामी वर्ष मैले जिल्ला खेलकुदसँग पनि अनुरोध गरेको छु, मैले स्वयं प्रदेशलाई पनि यो कुरा भनिसकेको छु, यदि सुर्खेतको खेलकुद विकास गर्ने हो भने सबै प्रदेश कर्णाली प्रदेशले पनि यसलाई लगानी गर्न जरुरी छ। अब हामीले मात्रै लगानी गरेर यो पूर्वाधार बन्छ भन्ने मैले अवस्था चाहिँ देख्दिनँ।
नमस्कार, म विष्णु शर्मा, वीरेन्द्रनगर सातमा बस्छु, अपाङ्ग सशक्तिकरण केन्द्र मार्फत काम गर्छु। एउटा जन लेभलमा अलिक धेरै उठेको कुरा, 2072 भन्दा अगाडि बनेका भौतिक संरचनाहरू त्यसपछिको नीतिका कारण थुप्रै अधुरै छन्। कतिपय पिल्लरहरू माथि गएर रोकिएका छन्, कतिपय तल पिल्लरहरू गएका छन्। नगरपालिकाले त्यसलाई कि त त्यो पिल्लर काटा हटाऊ हुन्न भन्नु पर्यो, होइन भने त्यसलाई पास गर्ने विधि र प्रक्रिया के छ, नम्बर एक। नम्बर दुई, अर्को त्यहीमा त्यहीसँग रिलेटेड के हो भने, जस्तै इत्रामको माटोमा अथवा हाइवेभन्दा माथिको माटोमा पनि त्यो 10 फिट 7-8 फिट खनेर त्यति धेरै खर्च गर्नु पर्थेन, अनावश्यक खर्च भयो गराइरहेछ नगरपालिकाले भन्ने जनताको लेभलबाट कुरा आएको छ। यसको बारेमा नगर परिषदले के निर्णय गर्यो अथवा तपाईँको धारणा के हो भन्ने बुझ्न चाहन्छु। हस्, धन्यवाद।
धन्यवाद। नमस्कार, म शर्मिला विशे। मेरो चाहिँ प्रमुखजीलाई एउटा प्रश्न छ। अघि पनि भन्नुभयो महिला लक्षित बजेट छुट्याछौँ भनेर, 10-15% हारहारीमा महिला लक्षित बजेट छुट्याइन्छ पनि भन्नुभयो होइन। त्यसमा चाहिँ अर्को महिला हिंसा हेल्प डेस्क सुरुवात गरेका छौँ पनि भन्नुभयो, जुन हिंसा प्रभावित महिलाहरूलाई सेवा प्रदान गरिरहँदा यहाँहरूले साइको सोसियल मेन्टल हेल्थलाई लिएर चाहिँ सेवा दिनु भएको छ कि छैन एउटा।
हस् हस्, धन्यवाद, हामीसँग समय एकदमै कम छ।
धन्यवाद। अब मैले कुनै भूमिका पनि पार्दिनँ। अब यो मैले नबुझेको के हो भन्दाखेरि, कि मैले बुझिनँ कि बुझ्न अझ के मिहिनेत गर्नुपर्छ भन्ने कुरामा म आफै भित्र पनि छलफल छ। र यो भएन भनेर भन्ने अवस्थालाई चाहिँ यो नराम्रो ढङ्गले होइन कि, कन्स्ट्रक्टिभ एन्ड क्रिटिसिजम भनेर चाहिँ बुझिदिनु पऱ्यो मेरो हिसाबले पनि भन्ने मेरो अनुरोध। र दोस्रो के हो भने, सङ्घीय कानुनभन्दा बाहिर गएर वीरेन्द्रनगर नगरपालिकाले बनाएको ऐनले शिक्षाको स्तर कति माथि पुर्याउँछ होइन, यो चाहिँ अहिलेसम्मको इतिहासमा नयाँ इतिहास तपाईँले रच्नु भएको छ। र यो शिक्षा ऐनको राजनीतिक दलको सदस्यता शिक्षकले है, जहिले पनि नेताहरूले चाहिँ बोल्ने भनेको शिक्षकले राजनीति गरेरै क्वालिटी भ्याइयो भन्नुभएको छ। चार्ज पनि लाउनुहुन्छ, खुला पनि गरिदिनुहुन्छ। अनि यो सिङ्गो यो वीरेन्द्रनगर नगरपालिकाको शिक्षा ऐन भनेको त 6 नम्बर प्रदेशको सबैले अनुसरण गर्ने शिक्षा ऐन हो जस्तो लाग्छ। त्यस कारण यो 6 नम्बर प्रदेशलाई राजनीतिक उद्गम स्थल बनाउने यहाँ नगरपालिकाको चाहिँ अभियान जस्तो मलाई लाग्यो। बहुत दुःखी छु म यो मानेमा। र दोस्रो कुरा कहाँनिर भन्दाखेरि, यो बसोबास व्यवस्थापन गर्ने कुरा पनि नगरपालिकाका जनताको, हुन त मेयर साहबको समय कम होला, हो बुझ्दाखेरि समय लागेको छ, व्यवस्थापनमा समय लागेको छ, कानुनै बनिया छैन, कसरी कार्यान्वयन गर्ने त्यो जटिलता छन्, तर पनि सामान्य जनताले बुझ्दो रहेछ। त्यस कारण वीरेन्द्रनगर नगरपालिकाभित्र रहेको अस्पतालको अवस्था कल्पनाभन्दा पनि तल्लो लेभलको छ होइन। अनि गाउँ गाउँमा सामान्य जनतालाई पनि के महसुस छ भने, मेडिकलमा गए सन्चो हुन्छ, अस्पतालमा त मरिन्छ वा केही पनि हुँदैन, सम्भावनै छैन भन्ने अवस्था जुन छ, यो कहिले चिरिने हो? अब टेम्पोदेखि सबै कुरा छ, यो नगर बसको कन्सेप्ट कहिले आउने हो? अनि सक्षम र अत्यन्तै धेरै पैसा भएका कृषकहरू अत्यन्तै उपयुक्त कृषक बन्ने छनौट हुने, अनि ती सामान्य जवान चाहिँ मरिहत्या गरेका छन्, काम कृषक गरेका छन्, तिनीहरूलाई अनुदानको कहिले व्यवस्थित गर्ने होइन, खाने पानी
रोक्न,
यी कुराहरू चाहिँ अलि।
धन्यवाद, हामीसँग हामी एकदमै समयमा बाँधिएका छौँ। यहाँहरूका जिज्ञासाहरू अत्यन्त सान्दर्भिक छन् भन्ने हामीले लागेको छ, तर हामी समयमा बाँधिएका छौँ।
नमस्कार, मेरो नाम ममता नगाल, म वडा नम्बर 10 बाट बोलिरहेको छु।
मैले चाहिँ मेयर साहबलाई दुईवटा मात्रै प्रश्न गर्दैछु। एउटा चाहिँ बढ्दो सहरीकरणको क्रममा यो बजार क्षेत्रबाट दैनिक बुलबुलेमा जाने फोहोर, यो वार्षिक बर्खाको समयमा बुलबुलेमा फोहोर एकदम बढी जाने गर्छ र यसको विषयमा योजना के बनेको छ, र अर्को जबरजस्तीकरणी र देह व्यापार एकदम बढ्दो क्रममा छ, यसको न्यूनीकरणको लागि नगरपालिकाले कस्ता खालका योजनाहरू ल्याउने गरेको छ?
नमस्ते, म मन्जु सुनार। जस्तो यो आवास, सुरक्षित आवासको कुरा, र प्रत्येक ओडामा चाहिँ हामीले यतिजना मान्छेलाई, अब तपाईँहरूको जसको घर छैन उहाँहरूलाई घर बनाउने भनेर जुन खालको एउटा योजनासहित अगाडि गएको र त्यो चाहिँ पास भएर पनि आएको, त्यो कहाँसम्म पुगेको छ, त्यो विषय चाहिँ एकदमै उठिरहेछ। जसको घर छैन उसलाई एकदमै समस्या छ, र त्यस्तै गरेर जुन दलित लक्षित कार्यक्रम छ त्यो कसरी सञ्चालन भएको छ र त्यसको कार्यान्वयनको अवस्था कस्तो छ?
कृपया म अब जवाफ लिन चाहे, म अब क्वेसन धेरै आएको छ, अब त्यो उत्तर पुग्छ कि पुग्दैन भन्ने पनि समयको हिसाबले, खास गरी विष्णुजीले राख्नु भएको छ भवन आचार संहिता हामीले चाहिँ 2072 चाहिँ लागु गर्नै पर्ने छ। हिजो किन लागु गरिएन भन्दा हाम्रो भूकम्पकीय हिसाबले चाहिँ जोखिमपूर्ण क्षेत्र छ। अहिले चाहिँ विभिन्न अध्ययनहरूले पनि यो क्षेत्र चाहिँ बढी प्रभावित क्षेत्र भन्ने कारणले आएको हुँदा हामी वीरेन्द्रनगर नगरपालिकाले लागु गरेको छ, र पुराना बनाएका भवनहरूलाई के गर्ने भन्ने कुरा चाहिँ नगरपालिकाले चाहिँ प्रशस्त रूपमा चाहिँ हामीले एक्सर्साइज गऱ्यौँ। नगरसभामा लग्दा यो पास नभएको एजेन्डा हो। पुराना भवनहरूलाई सूचीकृत गरेर अस्थायी एक तला चाहिँ सम्म गर्न दिने भन्ने चाहिँ यो प्रस्तावको चाहिँ सहमति चाहिँ यो भर्खरै सम्पन्न नगरसभाबाट हामीले लिएका छौँ, र यसको आवश्यक मापदण्ड बनाएर अब दिने बित्तिकै फेरि कसले कति बनाउने भन्ने कुरा चाहिँ भोलि त्यो अवस्था चाहिँ आउनुभन्दा अगाडि नै मापदण्ड बनाएर एक तलासम्म थप्न दिने चाहिँ मापदण्डको चाहिँ प्रक्रियामा अगाडि जान्छौँ भन्ने कुरा राख्न चाहन्छौँ। केन्द्र सरले चाहिँ ल्याउनु भएको छ यो सङ्घीय कानुनलाई हामीले मिचेका छैनौँ। त्यहाँ के भनेको छ भने कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने भन्ने होइन, कार्य समितिमा बस्न नपाइने भन्ने भएको कारणले गर्दा हामीले त्यसलाई स्ट्रिक्टली लगेका हौँ। सदस्यता यदि कोही मान्छेले भित्र लुकेर लिन्छ, सार्वजनिक रूपमा जान्छ, अब राति कसले के गर्छ भन्ने विषय चाहिँ त्यो खोज्न सक्यौँ भने त धेरै राम्रो होला। तर अहिले चाहिँ हाम्रो चाहिँ ऐनमा के व्यवस्था गरेका छौँ भने कुनै पनि शिक्षक या अस्थायी शिक्षक, कुनै पनि राजनीतिक दलको कार्य समिति र कुनै पनि सङ्घ संस्थाको प्रमुखका रूपमा चाहिँ बस्न नपाइने भनेर हामीले गएका छौँ। चाहना केन्द्र सरले भनेको जस्तै शिक्षकले कुनै पनि पार्टीको सदस्यता नलैदियोस् भन्ने मेरो पनि चाहना हो। भविष्यमा त्यो दिन पनि आउनेछ, कुनै दिन चाहिँ कुनै पार्टीको सदस्यता नलिने कानुन संशोधन गर्ने अभियानमा हामी सबै लागौँ, त्यो आधारबाट अगाडि बढ्न सक्छौँ। ढलनिकासको, खास गरी 10 नम्बरको क्षेत्रको कुरा, ढलनिकासको कुरा गर्नुभएको छ, एयरपोर्ट क्षेत्रको कुरा, बस पार्कको क्षेत्रको कुरामा चाहिँ क्रमशः हामी डाइरेक्ट ढल जाने अवस्था, आज चाहिँ अब इद्रामको पानीलाई सबै मैले वीरेन्द्रनगरको मात्रै रोक्छु भनेर रोक्ने अवस्था चाहिँ छैन, तर त्यसको व्यवस्थापनको पाटोमा हामीले काम गरेका छौँ र केही दिनमा चाहिँ काम सुरु हुँदैछ। चाहिँ सडकले र नगरपालिकाको बिचमा सम्झौता भएको छ, र खास गरी चाहिँ बुलबुले क्षेत्रकै ढल्लीगासको पाटोमा र 8 नम्बरको चाहिँ त्यो कालिन्चोक क्षेत्र, मङ्गलगढी क्षेत्र र वडा नम्बर 4 को क्षेत्रमा चाहिँ ढल्लीगासको क्षेत्रमा हामी न्यूनतम पूर्वाधारको चाहिँ विकास गरेर अगाडि गरेका छौँ, र नगरका धेरै क्षेत्रको टहरा अधिकरणको कुरा हामी क्रमशः 6, 7, 8, 9 हुँदै अन्य क्षेत्रमा पनि हामी जान्छौँ। अब यो जबरजस्तीकरणी र चाहिँ देह व्यापारको कुरा, यो सचेतनाको कुरा हो र रोजगारीका कुरासँग जोडिएको कुरा, यसलाई चाहिँ चेतनामूलक कार्यक्रम बनाएर जानुपर्छ भन्ने लाग्छ। र त्यसमा
कुराहरू आएका छन् यहाँ, हामी यी कुराहरूलाई विस्तारै सम्बन्धित निकायको ध्यान आकर्षण पनि गराउनेछौँ। अब हामीसँग समय एकदमै कम छ, हामी कार्यक्रमको टुङ्ग्याउनतिर लागौँ। ढकाल सर, नगरलाई साँच्चीकै हाम्रो नगर, सुन्दर नगर, हरियाली सडक, हरियाली सहर भन्नु भएको छ, नगरपालिकाले लागेका योजना कार्यान्वयन अहिलेसम्म आउँदा कस्तो अवस्था पाउनुभयो?
अब त्यति परिपक्व चाहिँ छ जस्तो लाग्दैन मलाई, त्यस कारण यसलाई योजना कार्यान्वयनलाई परिपक्वता दिलाउनको निमित्त मलाई लाग्छ अनुगमनको पाटोलाई सबैभन्दा फराकिलो बनाउनुपर्छ। अनुगमनमा धेरैभन्दा धेरै प्राविधिकहरू पनि सम्मेलन गराउनु पऱ्यो, कि जसको जे नलेज छ, जुन क्षेत्रमा चाहिँ उनीहरूले काम गरेका छन् अनि उहाँहरूलाई लगाउनु पऱ्यो। अर्को कुरा के छ भन्दाखेरि यो हरियो बनाउनको निमित्त अब यो चेतनाको स्तरै हो, त्यहाँ गएर ठोकिँदो रहेछ। सडक, नगरपालिकाले सडकमा बल्ब राखिदिया हुन्छ, पोलमा बल्ब राखिदिया हुन्छ, बच्चाहरूले चाहिँ उलेली ल्याएर फुटालिदिएछन्। अब त्यो रातिमा हिँड्दाखेरि मलाई चाहिन्छ यो बत्ती, मैले फुटाल्नु हुँदैन भन्ने किसिमको सोच जबसम्म चाहिँ नागरिकहरूमा हुँदैन नि, तबसम्म नगरपालिका सामाजिक चेतना हुनु पर्यो।
म अब अन्तिम मेयर साहबप्रति आउन चाहेँ। धेरै समस्याहरू उठे, अस्पतालको कुराहरू उठे, फोहोर व्यवस्थापनको कुरा उठ्यो, ल्यान्डफिल साइटको कुरा छ, यहाँहरूले घोषणापत्रमा व्यक्त गरेका प्रतिबद्धताका कुराहरू छन्। अब हामी एकदमै समपमा जाँदाखेरि नगरपालिकाले ल्याएका योजनाहरू कानुनको अवस्था परिपक्व भएन, सन्तोषजनक भएन भन्ने सबैको भावना लगभग देखियो। यसलाई कसरी प्रभावकारी बनाउने, आगामी दिनमा चाहिँ म सन्तोषजनक हुनेछ भनेर कसरी विश्वास दिलाउन चाहनुहुन्छ प्रमुखजी?
अब यसमा अहिलेको योजना जो हामीले पारित गरेका छौँ 74-75 यो योजना कार्यान्वयनको पाटोमा यहाँहरूले केही समय अझै अलिकति कुर्नुपर्छ मलाई त्यो लाग्छ। किनभने हामीले राखेका योजना वैशाखको लास्टसम्म हामी चाहिँ हेर्न सक्ने बनाउन सक्छौँ। र यो वर्षको वीरेन्द्रनगर नगरपालिकाको कार्यक्रमको मूल उद्देश्य भनेको योजना निर्माण र मर्मत वर्षकै रूपमा मात्रै हामीले राखेका छौँ, चाहे त्यो ल्यान्डफिल्ड साइडको कुरा होस्। आज म आउँदा हरेबेत चाहिँ जङ्गलमा फोहोर फालिन्थ्यो, आज ल्यान्डफिल्ड साइडसम्म पहुँच मार्ग निर्माण भएको छ, फोहोर व्यवस्थापन गरेर त्यहाँ जाने भएको छ। वीरेन्द्रनगरमा 15 वर्षपछि पहिलोचोटि सरकारी स्तरबाट नाला स्वर्ने र फोहोर व्यवस्थापनको पाटो हामीले काम गरेका छौँ। इन्डिभिजुअली चाहिँ फोहोर सेग्रिगेसनको कुरा चाहिँ हामीले सुरु गरेका छौँ, होइन चाहिँ कुहिने र नकुहिने कुरा, भलै त्यो मात्रा चाहिँ कति भयो भन्ने कुरा छलफलको विषय बन्न सक्छ। आज स्थानीय तहबाट हिजो सिङ्गो कार्यालयले दिएको सेवा हामीले दिँदा, चाहे त्यो जनस्वास्थ्यको कुरा होस्, चाहे अस्पतालको औषधिको कुरा होस्, चाहे खानेपानीको चाहिँ मुहान संरक्षणका कुरा होस्, चाहे चाहिँ कृषिका अन्य कुराहरू हुन्, यी सबै कुरालाई चाहिँ हामीले काम गर्दै गएको छौँ। तर रातारात चाहिँ सबै कुरा परिवर्तन हुन सक्दो रहेनछ, यसमा चाहिँ मेरो अलिकति कुरा मैले पनि राख्नु पनि पर्यो। र हामीलाई कस्तो लाग्छ भने यहाँ सुशासनकै कुरा गर्दा नक्सा पास गर्न आउने मान्छेले कम्तीमा चाहिँ वीरेन्द्रनगर नगरपालिकामा घरको जग हालेदेखि घर सम्पन्न गर्नलाई उसले 7 वर्षसम्म चाहिँ घर निर्माण गर्दैन, तर उसलाई नक्सा पास आज बैङ्कमा चाहिँ पैसा लिनका लागि आजै नक्सा पास चाहिन्छ। अनि उसले टेलिभिजन र फेसबुकमा के उत्तर दिन्छ भन्दा, वीरेन्द्रनगर नगरपालिकाले 3 महिना भयो मेरो नक्सा पास गर्दैन। को व्यक्ति छ आफ्नो घर सम्पन्न गरेपछि 3 महिनामा नक्सा यदि पास भएको छैन भने म आजै नै नक्सा फाँटका साथीहरूलाई म कारवाही गर्न तयार छु। अर्को कुरा म यहाँहरूसँग मेरो अनुरोध के छ भने, अहिलेको संक्रमण अवस्थामा हामीले चाहिँ तदारुक काम गर्न नसकेको विषयगत कार्यालयसँग जोडिएर आएका बजेटहरू छन्। हाम्रो बजेट हामीले प्राप्त गरेको बजेट कार्यान्वयन हामी निश्चित रूपमा हामी जेठको मसान्तसम्म हामी काम गर्न सक्छौँ। र यदि काम गर्ने कुरामा चाहिँ म सबै चाहिँ जति साथीहरूले अहिले प्रश्न राख्नुभएको छ अथवा सुझाव दिनुभएको छ त्यो सुझावलाई चाहिँ म ग्रहण गर्न चाहन्छु। यदि हामी सबै मिलेर गर्न सकेनौँ भने यो नगर बन्न सक्दैन, यो कुरा चाहिँ मैले आम नगरवासीलाई चाहिँ अनुरोध गरेँ। समग्रतामा जनताको सहभागिता, नेताहरूको चाहिँ क्रियाशीलता, मिडियाकर्मीको सहयोग र खबरदारी र नागरिक समाजको रचनात्मक सहयोगपछि हामीले प्राप्त योजनालाई चाहिँ गुणस्तरयुक्त र चाहिँ जनमुखी र योजनाबद्ध विकास गर्न सक्छौँ। र त्यो आधारबाट हामी सबैको सहयोग वीरेन्द्रनगर नगर कार्यपालिकालाई र यसका चाहिँ वडा तहलाई चाहिँ प्राप्त होस् भन्ने म आम दाजुभाइ दिदीबहिनीहरूसँग अनुरोध पनि गरेँ। धन्यवाद।
नगर प्रमुखको यो प्रतिबद्धता अवश्य पनि व्यवहारमा उत्रनेछ, कानुनमा आउनेछ, हामी पनि यही विश्वासका साथ आजको बहस हामी यही सक्न चाहन्छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, तपाईँका सल्लाह सुझावहरू हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना छ कार्यक्रम निचोड रेडियो भेरी ब्रेनगर 8 सुर्खेत। तपाईँ हामीलाई radiobheri@gmail.com पनि आफ्ना प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ। आजका हाम्रा अतिथि नगरपालिकाका प्रमुख देवकुमार सुवेदी र मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकाल लगायत तपाईँ सबैलाई धन्यवाद दिँदै म केशव ढकाल पनि कार्यक्रमबाट बिदा हुन्छु। हस्त, नमस्ते।